میں مبلغ بنوں سلطوں کا، خوب چرچا کروں سلطوں کا۔
الحمدللہ رب العالمین، والصلاة والسلام علی سید المرسلین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ الصلاة والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ۔ الصلاة والسلام علیك يا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ۔ اللہ پاک کے سب سے آخری نبی صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا، جو کوئی مجھ پر ایک بار درود پڑھتا ہے اللہ پاک اس پر 10 رحمتیں نازل فرماتا ہے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔ قرآن کریم کی ایک سورت ہے سورہ حج، اور سورہ حج کی آیت نمبر 38 میں اللہ پاک نے جو ارشاد فرمایا، اللہ پاک ارشاد فرماتا ہے، ان اللہ یدافع عن الذین آمنوا، ان اللہ یدافع عن الذین آمنوا، ان اللہ لا یحب کل خوان کفور۔ آسان ترجمہ قرآن کنز العرفان، بے شک اللہ مسلمانوں سے بلائیں دور کرتا ہے، بے شک اللہ ہر برے بد دیانت نا شکرے کو پسند نہیں فرماتا۔ جو آیت کریمہ ابھی میں نے آپ کے سامنے بیان کی ہے، اس کی تفسیر میں یہ بھی ہے کہ حضرت علامہ احمد ساوی رحمت اللہ تعالی علیہ نے یہ بھی ارشاد فرمایا ہے کہ مسلمان اگرچہ بلاؤں اور مصیبتوں وغیرہ سے آزمائے جائیں، بالآخر عزت، کامیابی اور بڑی کامیابی مسلمانوں کے لیے ہے، اور یہ مصیبتیں ان کے گناہوں کا کفارہ اور درجات کی بلندی کا سبب بن جاتی ہیں۔ خیال رہے کہ نیک اعمال، جو ہمارا خاص موضوع بنے گا آج، نیک اعمال کی برکت سے یا اللہ کے جو محبوب بندے ہیں ان کے طفیل، اور اللہ پاک اپنے کرم سے، محض اپنے کرم سے دنیا میں بھی مسلمانوں سے بلائیں ٹالتا ہے اور آخرت میں بھی ٹالے گا، جیسا کہ قرآن میں بھی بیان کیا گیا اور حدیثوں میں بھی یہ بیان موجود ہے۔ نیکی یہ بندے کو کام آتی ہے۔ ہم جو آج موضوع لے کر چلیں گے قرآن کریم کی اس آیت کریمہ کی، جو میں نے بیان کی، ترجمہ بیان کیا، اور جو اس کی تفسیر بیان کی کہ اللہ پاک نیک اعمال کی برکت سے بھی اپنے بندوں سے مصیبتوں کو ٹالتا ہے، نیک اعمال کی برکت سے۔ اب میں کچھ آپ کے سامنے مختصر سے اس وقت میں کچھ مختصر چھوٹے چھوٹے واقعات بیان کرنے جا رہا ہوں کہ اللہ پاک کس طرح نیک کاموں کی برکت سے اپنے بندوں سے مصیبتوں کو ٹالتا ہے۔ ایک علاقے میں ایک چور، بہت ہی مشہور چور تھا، اور کافی مہارت تھی اس کو چوری کرنے پر۔ اس کی جو ٹیم تھی یہ بھی ٹرینڈ ٹیم تھی، بالکل چوری کے تعلق سے پروفیشنل چور تھے، یوں سمجھیں آپ۔ اور بڑا اس کی چوری کے تعلق سے اس کی شہرت تھی کہ یہ مطلب ہے، جہاں جاتا ہے وہاں پھر کام کر کے ہی واپس آتا ہے۔ ایک دن اسے پرام بنایا کہ آپ اب اپنے پڑوسی کے گھر میں چوری کرتے ہیں۔ چنانچہ ٹیم تیار ہوئی اور رات انہوں نے پلان کر کے پڑوسی کے گھر میں انہوں نے داخلہ لیا اور چھت پر چڑھے۔ چھت پر جا کر یہ دیکھ رہے تھے کہ پوزیشن کیا ہے گھر کی، رات کا وقت تھا، तो पुराना टाइप का घर था और बरामदा जैसे होता है ना, पुराने घर होते हैं, बरामदा सा बना होता है, बीच में घर वाले आकर बैठते हैं सारे लोग। तो एक बड़ा सा बरामदा कॉमन, जिसको हम आज के दौर में कहते हैं, तो वो उस तरह सा बना हुआ था। अच्छा, वहां कुछ लोग बैठकर अल्लाह ताला का जिक्र कर रहे थे, कुछ सीखने सिखाने का सिलसिला वहां पर जारी था। तो कहा यार अभी जब चले जाएंगे तो ये छत पर बैठकर इंतजार कर रहे थे, जब जाएंगे तो हम अपना काम करेंगे, जब घर वाले सो जाएंगे। बैठे रहे बैठे रहे बैठे रहे, वो लोग के जाने का नाम नहीं ले रहे। सुबह तक वो लोग गए नहीं। अब सुबह हो गई तो कहा यार अब तो टाइम निकल गया, क्योंकि चोरी तो रात में चोरी करनी होती है। कहा कल फिर आएंगे। अगले दिन फिर ये रात को आए, पूरी प्लानिंग के साथ उसी तरह छत पर चढ़े और अब ये मुआयना कर रहे हैं कि ये तो आज रात भी वही इनका वो हल्का लगा हुआ है, कुछ सीख रहे हैं सिखा रहे हैं। इसको किताब में लिखा तालीम और तालुम का सिलसिला जारी था, सीखने सिखाने का सिलसिला जारी था और अल्लाह ताला का जिक्र कर रहे थे कुछ। अब ये बोला चलो अब ये जाएंगे तो फिर चोरी करता हूँ जब सब सो जाएंगे। तो टीम सारी छत पर बैठे उनका वेट कर रही है, रात पूरी निकल गई, सुबह हो गई, ये गई नहीं। 7 दिनों तक कंटिन्यू ये छत पर आता रहा अपनी टीम के साथ और 7 दिन ये देखता रहा कि इसके नीचे ये बरामदे के अंदर इनका कोई खाली नहीं हो रहा बरामदा इनका, लोग जाएं तो मैं भी अपना काम करूं। 7वें रोज वो चोर अपने पड़ोसी से मिलता है और पड़ोसी को कहता है भाईजान ये क्या रोजाना ये इल्मे दीन का और ये जिक्र का हल्का लगाते हो? तो क्या भाई कौन सा हल्का? वो जो लोग आते हैं आपके पास जमा होते हैं और सुबह तक आपके यहाँ अल्लाह का जिक्र होता रहता है। और उसने कहा भाई एक अरसा हो गया, मैंने तो कभी लोगों को जमा ही नहीं किया मेरे घर में। चोर परेशान कि ये कैसे हो सकता है कि आप जमा नहीं कर रहे? तो कहा भाई आपको क्यों हैरत हो रही है? अब उसके पास कोई चारा तो था नहीं। इसने अपनी सारी कहानी सुना दी कि मैं चोर हूं और मैंने आपके घर में चोरी का इरादा किया, अपनी पूरी टीम लेकर मैं आपके घर पर 7 रातें आपकी छत पर बैठा रहा और आपका बरामदा के खाली होने का नाम नहीं ले रहा। लोग आ रहे हैं, जिक्र कर रहे हैं, सीख रहे हैं, सिखा रहे हैं और जा रहे हैं, कुछ समझ नहीं आ रहा। तो उसने कहा कि मैंने कोई लोग जमा नहीं किए और बेसाख्ता उसने कुरान करीम की यही आयत तिलावत की जो मैंने अभी आपको सामने सुनाई है कि अल्लाह पाक अपने ईमान वाले बंदों से मुसीबतों को दूर करता है। क्योंकि ये जो पड़ोसी था ना, नेक था, मुत्तकी था, परहेजगार था, लोगों की हमदर्दियां करता था और अल्लाह से डरने वाला था, खौफे खुदा वाला था, नेकी करता था, नेकियों में वक्त गुजारता था। अल्लाह पाक ने इसके घर की हिफाजत का एहतमाम फरमाया कि जब चोर उसके घर में आते थे तो अल्लाह पाक अपनी मखलूक भेज देता था कि जो इसके घर में हल्का लगाकर बैठते थे ताकि चोर को लगे कि ये घर वाले सोए ही नहीं है, ये तो जाग रहे हैं। यानी अल्लाह पाक अपनी मखलूक के जरिए, वो मखलूक जो भी हो, मदद तो अल्लाह करता है, हिफाजत तो अल्लाह फरमाता है, मगर यहां समझाना यह है कि इंसान की नेकी, एक मुसलमान की नेकी, उसको मुसीबतों से, बलाओं से और आफतों से कैसे बचाती है, ये यहां मकसद था बताने का। ये हो गया एक। अब ये मुसीबत, ये नेकी जो है ना, ये इंसान को कैसे काम आती है, ये एक मैं आपको उस वहां भी यही कुरान करीम की आयत नकल है जहां मैंने यही वाकया पढ़ा था, यही कुरान करीम की सूरह हज की आयत नंबर 38 ये यहां भी बयान की गई है इस वाक्य पर भी, और जो मैं वाक्य सुनाने जा रहा हूं वहां भी यही आयत करीमा आखिर में बयान की गई है। और वो वाक्य ये है कि एक बड़े मशहूर बुजुर्ग गुजरे हैं अबुल हसन के नाम से, नाम तो बड़ा तबील है लेकिन इनकी शोहरत अबुल हसन से थी। अब ये देख रहे थे कि हमारे यहां शहर में जो हाकिम वक्त है, हुक्मरान है, इन्होंने जुल्म सितम की दास्तान रकम की हुई है, कोई सुखी नहीं है, परेशानियां हैं, अल्लाह और उसके रसूल की नाफरमानियां हो रही है, तबाही आई हुई है माशरे में, कोई बोलने वाला नहीं है, कोई रोकने वाला नहीं है। अच्छा, लोग डरते थे कि जाएंगे कहां फरियाद के, जहां फरियाद करेंगे तो वो फिर वो हुकूमती नुमाइंदे को पता चलेगा, वो हमको उठाएगा और बंद कर देगा और हमको मारेगा पीटेगा कत्ल कर देगा, ये हालात थे वहां पर। हजरत अबुल हसन अलैहि रहमा ये हक गो थे, इन्होंने क्या काम किया, इन्होंने हिम्मत की और जाकर इन्होंने हाकिम वक्त के आगे سارا ان کا ظلم و ستم کا جتنا بھی وہ حساب کتاب سارا بیان کر دے کہ تم آگے دیکھو تو صحیح, بلکہ تم کیا دیکھو گے, تمہارا وہ سارا کیا ذرا ہے کہ لوگوں کا حال کیا ہے, اللہ اور اس کے رسول کی کتنی نافرمانیاں ہو رہی ہیں, اور کوئی کرتا ہے تو یوں ہو جاتا ہے یوں ہو جاتا, تو اس نے ساری باتیں بیان کر دی. اور وہ واقعی ظالم آدمی تھا, اس کی گھومی کہ یہ ہوتا کون ہے میرے کو سمجھانے والا, اس حضرت کو قید کروا دیا گیا کہ اس کو بند کر دو اور ایک بھوکا شیر تیار کرو, اور جب وہ بھوک اس کی پک جائے, پکی بھوک ہو, تب وہ شیر اس پر چھوڑو اور یہ ان کو چیرے گا پھاڑے گا, اور لوگ جمع کرو تاکہ لوگ دیکھیں کہ ہمارے سامنے آواز اٹھانے والے کا کیا عالم ہوتا ہے. حضرت کو بند کر دیا گیا, چند دنوں تک قید میں رہے, پھر ایک میدان کے اندر لوگوں کو جمع کیا گیا تاکہ لوگ آ کر دیکھیں, تاکہ میری دہشت جمے کہ میرے خلاف بات کرنے والے کا میں یہ انجام کرتا ہوں. حضرت ابو الحسن علیہ رحمہ کو میدان میں لایا گیا, اور میدان میں لا کر پھر یہ ہوا کہ شیر کو اب لایا جائے, اور ببر شیر بھوکا خون خوار انداز میں آیا میدان میں. اب جو جتنے لوگ جمع تھے, ایک قسم کا جیسے کہ سناٹا سا چھایا ہوا تھا, اب ہوگا کہ حضرت کے ساتھ, اچھا ان کے شاگرد بھی وہاں تھے, ہمت کسی کی نہ تھی کہ آگے بات کرے کہ بھائی تم کیا ظلم کر رہے ہو, کسی کی ہمت نہیں تھی. اب سب بس انتظار کر رہے تھے کب شیر چھوٹے گا اور حضرت کو چیر پھاڑ کر رکھ دے گا. اعلان ہوا شیر چھوڑو, شیر کو چھوڑا, شیر دوڑا نا حضرت کی طرف, حضرت کھڑے, حضرت کھڑے, شیر قریب آیا رک گیا, سونگنے لگا, پیچھے ہٹا, ادب سے بیٹھ گیا, مجال نہ ہوئی شیر کی حضرت کو کھانے کی. اب جب یہ ساری کیفیت ہوئی تو وہ جو واقعی میں وقت تھا, وہ تو سمجھ گیا کہ یہ کوہ نہ ہو, یہ عام آدمی نہیں ہے, اس کو شرمندگی ہوئی, اس نے حضرت کو جانے دیا اور سارا معاملہ کلیئر ہو گیا. اب جو لوگ جو جمع تھے نا, ان کو بڑی تشویش ہو گئی, ہوا کیا؟ تو آپ کے جاننے والوں نے آپ کو کہا کہ حضرت جب یہ شیر آپ کی طرف دوڑا تو آپ کو ڈر نہیں لگا؟ اب سنیے یہ کیسے حضرت تھے, کہ ڈر تو نہیں لگا, تو پھر آپ کیا سوچ رہے تھے؟ کہا میں یہ سوچ رہا تھا کہ اس کا تھوک پاک ہوگا کہ نہ پاک ہوگا, ارے میں اس وقت بھی شرعی مسائل میں الجھا ہوا تھا کہ یہ جو مجھے کھائے گا اس کا جو تھوک لگے گا یہ پاک ہوگا پلید ہوگا کیا ہوگا, اس کا حکم کیا ہوگا, میں تو اسی پہ کھویا ہوا تھا. ایسے میں شیر آ کر رک گیا اور کچھ کھایا پیا نہیں اور اسے چلا گیا. تو اس یہاں بھی قرآن کریم میں یہی آیت نقل کی گئی ہے کہ اللہ پاک اپنے ایمان والے بندوں سے مصیبتوں کو ٹال دیتا ہے. اور جیسے آپ نے اس کی تفسیر میں سنا کہ ان کی جو نیکیاں ہوتی ہیں ان کی برکت سے اللہ پاک ان سے مصیبتوں اور پریشانیاں دور کرتا ہے. آج ہم بھی مصیبتوں اور پریشانیوں میں, کیا کوئی بھی ہمارے سوسائٹی کا, میں نہیں سمجھتا کہ امیر ہو کہ غریب ہو, عام آدمی ہو کہ خاص آدمی ہو, اس کو کم یا زیادہ پریشانیوں کا سامنا نہ ہو. اور آئے دن پریشانیاں بڑھی رہی ہیں, ہر روز نئی نیوز آ جاتی ہے, لو اب کر لو, اب کر لو, اب کر لو, ہسپتالیں بھری ہوئی ہیں, قبرستانوں میں جگہ نہیں ہے, عام آدمی پریشان, خاص آدمی پریشان, امیر پریشان, سب لوگ پریشان ہیں. اب حل کیا؟ میں آج آپ کے سامنے پیارے سمجھ کا حل لایا ہوں. حل ہے ہمارا نیک ہونا, ہمارا متقی ہونا, ہمارا پرہیزگار ہونا. ہم جب تک خود کو اپنے اندر تبدیلی نہیں لائیں گے, ہم اللہ پاک کے حضور صحیح معنی میں جھکیں گے نہیں, اپنے رب سے صحیح معنی میں استغفار نہیں کریں گے, یعنی اس موضوع پر اتنے لیکچر ہو سکتے ہیں, اس موضوع پر اتنے آرٹیکل آتے ہیں, اس موضوع پر اتنی مطلب کہ وہ چیزیں لکھی اور بولی جا رہی ہوتی ہیں, بڑے بڑے ڈبیٹ ہو رہی ہوتی ہیں, مگر اس کے بعد اصل ان ڈبیٹ میں بھی آپ دیکھیں گے کئی جگہ پر نہ نماز کا خیال آیا نہ وضو کا خیال آیا, سارے کے سارے پروگرام ہو گئے مصیبتوں سے نجات کے لیے, اگر ایک آدمی اٹھ کر اللہ کا کوئی نماز ہی پڑھ لے, کوئی استغفار کر لے, کوئی توبہ کر لے, کوئی نیکی کر لے, کوئی ثواب کا کام کر لے, اپنے رب کو راضی کرے. بڑی سمپل سی بات میں آپ سے کرنے جا رہا ہوں, ہماری کیسی ہی مصیبت ہو, اس کا آپ مصیبت کوئی بھی نام رکھ لیں, آپ روزگار اس کا نام رکھ لیں, آپ قرض اس کا نام رکھ لیں, آپ بیماری اس کا نام رکھ لیں, گھریلو نا اتفاقی اس کا نام رکھ لیں, خوف اس کا نام رکھ لیں, مہنگائی اس کا نام رکھ لیں, ڈر اس کا نام رکھ لیں, جیسا نام رکھنا ہے اس پریشانی مصیبت کا آپ نام رکھ لیں, آپ کو نام رکھنے کی اجازت ہے, مگر مجھے اتنا بتائیں کہ سارے جو بھی نام رکھ لیں وہ ہے تو کوئی مصیبت یا کوئی پریشانی، اس مصیبت و پریشانی کو دور کرنے والا کون؟ اللہ، اس کے سوا کوئی نہیں ہے جو اس مصیبت اور پریشانی کو دور کر سکے، اور مصیبت و پریشانی کو دور جب کرے گا ہی میرا رب، تو ہم رب کی بارگاہ میں حاضر ہو کر اس سے معافی مانگنے، اس سے عرض کرنے کے بجائے دنیا بھر میں ہم مطلب کہ اپنا وہ بھونپو بجا رہے ہوتے کہ یہ ہو یہ ہو یہ ہو، وہ کچھ نہیں ہو سکتا، سود کے ہوتے ہوئے کچھ نہیں ہو سکتا، کریمنے ہم خود کریمنل ایکٹیویٹیز میں مبتلا ہیں، کچھ نہیں ہو سکتا، ہم اپنی نمازوں سے دور ہیں، اپنی عبادت سے دور ہیں، مؤذن اذان دیتا حیا علی الصلاح حیا علی الفلاح، کتنے لوگ مسجد میں گئے؟ آپ کو شاید یاد ہوگا 2007 کا جو سونامی آیا تھا، اکنامک سونامی کہتے تھے اس کو، زکات دینے والے زکات لینے والے بن گئے تھے، یہ سب آپ کو یاد ہوگا پرانی بات، اس کو بھی میں نے فیضان مدینہ میں ایک بیان کیا تھا، معاشی بحران اس کا حل، اس کو بھی اسی موضوع پہ لایا تھا کہ خشک یعنی خشکی اور تری میں، یہ بھی قرآن میں لکھا ہے، یعنی زمین اور سمندر میں پانی میں جو مصیبت آتی ہے جو پریشانی آتی ہے تمہارے ہاتھوں کی کمائی ہے، اللہ پاک قرآن پاک میں فرماتا ہے، اور ہم اچھا ایک پرابلم یہ ہے کہ ہم اس پرابلم کو دور کرنے کے لیے اپنے آپ کے اندر دیکھنے کے بجائے ہم صرف باہر دیکھ رہے ہیں، یعنی انٹرنل پرابلم کو ختم کرنے کے بجائے ہم ایکسٹرنل سولوشن ڈھونڈنے کی کوشش کر رہے ہیں، آئی تھنک اٹس مطلب یہ راستہ درست نہیں ہے جب تک کہ ہم خود اپنے اندر تبدیلی نہیں لائیں گے، یعنی مجھے یاد ہے میں نے بہت پرانی ایک بات پڑھی تھی کتاب کے اندر، ایک قوم اپنی حاکم وقت کے پاس گئی اور کہنے لگی کہ تم ہمارے ساتھ وہ سلوک کیوں نہیں کرتے، بات سمجھیے گا، تم ہمارے ساتھ وہ سلوک کیوں نہیں کرتے جو صدیق اکبر فاروق اعظم اپنی رعایا کے ساتھ کیا کرتے تھے رضی اللہ تعالی عنہما، بات بڑی اہم تھی، اس حاکم وقت نے جواب کیا دیا، تم درست کہہ رہے ہو بس تم اس کو اس وقت کے رعایا جیسے عمل کرو ہماری حالت ویسی ہو جائے گی، کیونکہ حکمرانوں کے دل اللہ کے دستے قدرت میں ہے، وہ جب چاہتا ہے ان کے دلوں کو پھیر دیتا ہے، تم وہ عمل ہی کر لو، ہمیں اپنے عمل کی طرف دیکھنے کی فرصت نہیں ہے، یعنی دنیا بھر کی اگر ہم کہیں گے گناہوں میں، گناہوں کو اگر میں کریمنل ایکٹیویٹیز کے ساتھ اگر میں آپ کو سمجھانے کی کوشش کروں کہ گناہ سین خود ایک کریمنل ایکٹیویٹی ہے، خود ایک کریمنل کام ہے، ایک جرم ہے نا، غیبت ایک جرم ہے، حسد ایک جرم ہے، نماز قضا کرنا ایک جرم ہے، اگرچہ دنیا کا کوئی قانون اس جرم میں پکڑتا نہیں ہے کہ غیبت کرنے والے کو کوئی اریسٹ نہیں کر لیتا، تم نے دو غیبتیں کی ہیں تم کو 2 مہینے کی سزا، ہم سگنل توڑے تو چالان ہے، غیبت کرنے پر کوئی چالان نہیں ہے، حسد کرنے پر کوئی چالان نہیں ہے، بدگمانی کرنے پر کوئی چالان نہیں ہے، نماز قضا کرنے پر کوئی قانون نہیں لگتا ہم پر کہ بھائی اس نے آج کی نماز قضا کی ہے اس کو 2 دن کے لیے اندر بند کر دو، ہم لیکن چلے ایک قومی طور پر اگر ہم قومی طور پر ریاستی طور پر لے لیں گے یہ وہ جرائم ہے یا یہ وہ گناہ ہے کہ جس پر کوئی قانون دنیا کا قانون پکڑ نہیں کرتا، مگر ایک مسلمان جانتا ہے کہ اس پر اللہ کا اور قرآن کا قانون پکڑ کرتا ہے، یہ کریمنل آفینس ہے، یہ مطلب غیر قانونی کام ہے، اللہ اس کے رسول کے احکام کی بات کر رہا ہوں، اور ہمارا تو اس پر ایمان ہے نا، ہم تو قرآن پر ایمان لائیں، اللہ اس کے رسول پر ایمان لائیں، ہمیں یہ تو سمجھنا ہے نا کہ یہ ساری کرمنل ایکٹیویٹیز ہیں، تو ہمیں ان چیزوں سے بچنا ہے، اگر ہم ان چیزوں سے بچتے تو آپ دیکھیں اللہ پاک کی مدد کیسے آتی ہے، میں آپ کو ایک بڑا خوبصورت ایمان افروز واقعہ سنا رہا ہوں، ایک شخص کو خواب آتا ہے کہ فلاں کو عمرہ کرا، یہ اس کا نمبر ہے، وہ اٹھتا ہے بتایا ایسے خواب آ گیا ہوگا، اگلی رات پھر خواب آتا ہے کہ فلاں کو عمرہ کرا، یہ اس کا نمبر ہے، یعنی خواب بھی آ رہا ہے اس کا نام بھی بتایا جا رہا ہے اس کا نمبر بھی بتایا جا رہا ہے، وہ دوسری رات نہیں کہتا بولا ویسے خواب ہوگا، نہ میں بندے کو جانتا نہ نمبر کو جانتا ہوں، تیسری رات بھی سیم خواب آیا، اب وہ گھبرا گیا بولے 3 راتوں سے سیم خواب آ رہا ہے، یہ گیا مسجد کے امام صاحب کے پاس، امام صاحب یہ 3 راتوں سے یہ خواب آ رہا ہے، اب تو نمبر بھی یاد ہو گیا ہے، بندے کا نام بھی یاد ہو گیا ہے، امام صاحب کہہ رہے جب خواب برا تو ہے ہی نہیں، تجھے تو یہ کہا جا رہا ہے کہ فلاں کو عمرہ کرا، تو تجھے اس سے رابطہ کرنے میں پرابلم کیا ہے؟ چلیں ٹھیک ہے، امام صاحب اسے فون کیا، وہ فلاں بول رہے ہو؟ ہاں بول رہا ہوں، کہ آپ کو عمرہ کرانا ہے، کہا بھائی کون ہو آپ، کیوں عمرہ کرانا ہے؟ کہا نہیں بھائی میں آپ کو عمرہ کرانا چاہتا ہوں، آپ مجھے جانتے نہیں پہچانتے، نہ میں آپ کو جانتا ہوں پہچانتا ہوں، بولا آپ اس جان پہچان کو چھوڑے بتا آپ ہاں کہہ دیں میں آپ کو عمرہ کرانا چاہتا ہوں. بولا تم نے مجھے دیکھا ہے میں ہوں کون, میں کیسا لگتا رہتا ہوں, میری حرکتیں کیا ہیں. بولے مجھے کوئی اس سے واسطہ نہیں ہے. اب ہاں بولا میں آپ سے پیسے تھوڑی مانگ رہا ہوں بھائی, آپ کو میں لے جاؤں گا, آپ کو میں لے آؤں گا کو سارا خرچہ میرا, بس اب ہاں بول دو. چل بھائی جب اتنا بول رہا ہے تو چل لے جا, میں بھی مکہ مدینہ دیکھ لوں گا. وقت اور جگہ طے ہو جاتی ہے, وہ آدمی پہنچ جاتا ہے اور جب اس کو دیکھتا ہے کہتا ہے واقعی یہ آدمی تو ارے بالکل جیسے دین سے دور, دین سے دور. تو اس آدمی کے لیے خواب آیا, اس کا تو کوئی ایسا مت حساب کتاب نظر تو آ نہیں رہا کہ اس کو کوئی ایسا کرم ہوگا انعام ہوگا. خیر اب خواب تھا اس کو تو نبھانا تھا, گیا اس کو عمرہ وغیرہ کرایا. اب سارے وہ عمرے کے وہ سارے چیزیں کرنے کے بعد جب وہ مسجد الحرام سے باہر نکل رہے تھے تو وہ جو عمرے پر جو آیا تھا جو لے کر آیا تھا وہ نہیں جس کو لایا گیا تھا, اس نے کہا بھائی آپ جا رہے ہیں پتہ نہیں کب تم کو پھر کو خواب آتا ہے کہ نہیں آتا کیا پتا, ابھی جا رہے ہیں پتہ نہیں میں پھر کب آؤں گا مکے پاک, اجازت ہو دو نفل پڑھ لو دوبارہ. بھائی پڑھ لو اس میں کیا رہ جائے, میں انتظار کرتا ہوں. وہ اندر گیا دو رکعت نفل پڑھنے کے لیے. پیارے صاحب بھائی وہ نکل ہی نہیں رہا ہے, نکل ہی نہیں رہا ہے, نکل ہی نہیں رہا. اب وہ اگلا انتظار کر رہا ہے کہ یہ کب آئے گا باہر. اس کو ڈھونڈنے گیا تو تھوڑی دیر ڈھونڈنے کے بعد وہ تو ایک نظر آیا تو سجدے میں سر رکھ کے اٹھ ہی نہیں رہا ہے, تھوڑی جگہ ہلایا تو وہ وہیں گر کر اس کی روح نکل گئی. بولے کمال ہو گیا یہ تو, اس کو یوں سمجھ میں آنا شروع ہو گیا کہ یہ تھا کیا, یعنی اس کو یہاں اس کی روح یہاں نکلنی تھی. اللہ کو منظور یہ تھا کہ یہ میرے کعبے کے سامنے مرے گا, عبادت کر کے مرے گا. اس کی تو بالکل چل گئے, اس کی تو حالت خراب ہو گئی. وہ بولے میں جاؤں اور میں پوچھوں گا یہ کرتا کیا تھا آدمی, نظر تو کچھ نہیں آ رہا تھا. یہ جا کر گھر پہ جا کر پوچھتا کہ بھائی ہے بھیا بتاؤ یہ آدمی کرتا کیا تھا, کوئی مطلب اس کی کوئی ایسی نیکی تو ہے نہیں جو میں آپ کو بتاؤں. اس کی بچوں کی بیوی نے یہ بیان دیا, ہاں ایک کام یہ کرتا تھا, یہ روزانہ جو گھر آتا تھا رات کو تو ہمارے گھر کا سامان جب بھی لیتا تھا تو یہ دو تھیلیاں بناتا تھا, ایک تھیلی ہمارے گھر کے لیے اور ایک تھیلی ہمارے پڑوسی کے لیے جو بیوہ عورت تھی اور اس کے کوئی جتنی بچے تھے. کرتا کچھ نہیں تھا, صرف تھیلی دروازے پر رکھ کر دروازہ بچا کر چلا جاتا تھا. اور چونکہ ہماری دیواریں ملی ہوئی تھی تو جب بھی یہ عورت بیوہ عورت جب بچہ جب یہ تھیلی اٹھاتی تو اس کی میں ایک آواز سنتی تھی, یا اللہ اس شخص کا خاتمہ خیر پر کرنا. اور مجھے لگتا ہے کہ اس عورت کی یہ دعا قبول ہو گئی اور اس کا مدد کرنا کام آ گیا کہ اللہ پاک نے اس کے مقدر میں کعبے کے سامنے اس کا روح نکلنا مقدر فرما دیا. یہ ہے بندے کی نیکی, نیکی کام آتی ہے میرے پیارے اسلامی بھائیوں. اور نیکی اس بھی مدد کرنے کا نام نہیں ہے نیکی. اب یہ ساری مدد بھی کریں دیگر ہم گناہ بھی کریں, میں آپ کو یہی عرض کر رہا ہوں کہ اس وقت جتنے بھی ورلڈ وائڈ کرائسس ہے نا, اچھا آج بھی نہیں جب سے ہوش سنبھالا ہے کچھ نہ کچھ نئی چیز ہم سن ہی رہے ہوتے ہیں, آج یہ ہے کل یہ ہے آج یہ ہے کل یہ. انڈا مہنگا ہونا شروع ہوا آج تک مہنگائی ہے, وہ مہنگائی ہے, وہ آٹا مہنگا ہی ہو رہا ہے, چاول مہنگے ہی ہو رہے ہیں, پھر بھی چلو ہوٹلوں کا رش ختم نہیں ہو رہا, ڈیڑھ ڈیڑھ گھنٹے کی ویٹنگ پھر بھی چل رہی ہے, مہنگی گاڑیاں بکنگ میں بھی نہیں مل رہی, حالات بہت خراب ہیں. مگر یہ بھی ہو رہا ہے وہ بھی ہو رہا ہے یہ بھی ہو رہا ہے وہ بھی ہو رہا ہے, مگر اوور آل ایک اسٹریس ہے, ٹینشن ہے, پریشانی تو ہے قوم کو. بھائی اس سے نکلنے کے لیے نیکی کرے نا, اللہ کو راضی کرے, صدقہ و خیرات کریں. ہم صدقہ و خیرات بھی کرے بھائی کچھ ہو نہیں رہا ہے, یہ نہ سمجھے کچھ نہیں ہو رہا. آپ کے صدقے سے جو ہونے والا تھا وہ رکے آپ کو پتا بھی نہیں ہے, آپ کہہ رہے تھے صدقہ کیا ہو تو کچھ بھی نہیں رہا ہے, یہ کیا کچھ ہونے والا تھا. کیونکہ آپ نے حدیث سنی ہوگی کہ بلا صدقے کو نہیں پھلانگتی, بلا یہ صدقے کو نہیں پھلانگتی, یعنی صدقہ یہ بلا کے آگے آ جاتا ہے. ہم جب صدقہ دے رہے ہیں ہمیں کیا پتا کہ کتنی بلائیں آ رہی تھی, ہم لوگ اتنی نافرمانیاں کرتے ہیں کیا بلائیں ہم پر نہیں نازل ہو سکتی. یہ مجھے بتائے کہ بد نگاہی پر اللہ اندھا نہیں کر سکتا, کیا ہم اندھے ہو گئے, کیا غیبت چگلی جھوٹ بولنے پر کیا ہماری زبان گونگی نہیں ہو سکتی تھی کہ اللہ نے ہم کو گونگا کیا, کیا گانے سننے پر گالیاں سننے پر گندی گندی باتیں سننے پر ہمارے کان بھیڑے نہیں ہو سکتے تھے, کہ اللہ نے اس لیے کان دیے تھے کہ تم غیبتیں سنو, کہ اس لیے زمانہ دی تھی کہ تم غیبتیں کرو, کہ اس لیے آنکھیں دی تھی کہ تم گندی گندے مناظر اور نہ اللہ کی نہ فرمانے والے کام کرو. لیکن بندہ کر رہا ہے, آنکھ سلامت, زبان سلامت, کان سلامت, پاؤں سے جا رہا ہے گناہ کی طرف, پاؤں سلامت, ہاتھ سے کر رہا ہے گناہ, ہاتھ سلامت,
जो मुंह में आता है बोलता है, फिर भी पेट सलामत, प्यास लगती है पीना मिल रहा है, भूख लगती है खाना मिल रहा है, रात आती है सोना भी मिल जाता है। अरे इतनी मुसीबतों से अल्लाह ताला ने बचाया हुआ है, और ना जाने कितनी मुसीबतों से अल्लाह ताला बचा रहा है जो हमें नजर भी नहीं आ रही है, फिर भी बंदा कहता है यार पता नहीं परेशानियां दूर नहीं हो रही हैं। परेशानियां खुद हमारे हाथों की कमाई हुई हैं। एक बुजुर्ग अल्लाह ताला की इबादत में मसरूफ थे, तो अल्लाह के कुछ लोग आए और लोग आकर कहने लगे हुजूर रहमत की बारिश बरस नहीं रही है, खुशका पड़ा हुआ है, फसलें बर्बाद हो रही हैं, मवेशी मर रहे हैं, आप खानकाह में बैठे यानी अपने घर में बैठे इबादत कर रहे हैं, आए ना तो दुआ करें अल्लाह ताला बारा ने रहमत बरसाए। हजरत का जवाब सुनिए, हजरत कहते तुम मुझसे दुआ कराने आए हो कि मैं बारिश की दुआ करूं, बल्कि मैं यहाँ बैठकर अल्लाह का शुक्र अदा करता हूं कि हमारे अमाल की वजह से आसमान से आग नहीं बरस रही। अब ओवरऑल सोसाइटी का जायजा लें, जितने भी यहाँ बैठे हुए हैं, सोसाइटी के लोग बैठे हुए हैं, माशरे के लोग बैठे हुए हैं, कारोबार भी करते हैं, आते जाते हैं, अब फैमिली मेंबर भी हैं, खानदानों को भी देखते हैं, दुनिया में सफर भी कर रहे होते हैं, आप में से कितने लोग मुझे बताए ना, खैर के काम हो कितने रहे हैं दुनिया में और शर के काम कितने हो रहे हैं, हमारे सामने ही है। एक तादाद है जो नमाज नहीं पढ़ रही, यानी मुसलमानों की मेजोरिटी नमाज नहीं पढ़ रही, ये मैं बता दूं, मुसलमानों की मेजोरिटी नमाज नहीं पढ़ रही, और जो नमाज पढ़ रहे हैं इनकी मेजोरिटी सही नमाज नहीं पढ़ रही, जो नमाज पढ़ रहे हैं इनकी मेजोरिटी सही नमाज नहीं पढ़ रही, उनको वजू नहीं आता, गुसल नहीं आता, तिलावत नहीं आती, किरात नहीं आती, रुकू नहीं आता, सज्दा नहीं आता, अच्छा सीखने का भी टाइम नहीं है। एक शख्स आकर दोजा सल्लल्लाहु अलैहि वसल्लम जलवा फरमाते, एक शख्स आकर नमाज अदा करता है, नबी पाक सल्लल्लाहु अलैहि वसल्लम फरमाते फिर नमाज पढ़ो, वो फिर नमाज पढ़ता है, आका सल्लल्लाहु अलैहि वसल्लम फिर नमाज पढ़ो, तुम्हारी नमाज सही नहीं थी, उससे फिर नमाज पढ़ी, आका सल्लल्लाहु अलैहि वसल्लम फिर फरमाए नमाज सही थी, उसने या रसूलल्लाह मुझे आप बताएं कि मैं नमाज कैसे पढ़ूं, नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने उसे पूरी नमाज बताई कि नमाज कैसे पढ़ी जाती है, हमें रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम ने जैसी नमाज पढ़ने का फरमाया हमने वो नमाज पढ़नी है। अच्छा अब नमाज वो पढ़नी है, इस पर तो कोई भी इख्तलाफ नहीं करेगा, मगर मैं ये पूछूंगा कि आपने नमाज हमने सीखी कहां है, ये याद रखें कि नमाज सीखने से आती है, इल्म सीखने से आता है, जैसे कुरान पाक की तिलावत है, किरात है, सीखने से आएगी, कारोबार भी तो सीखने से आता है, ड्राइविंग भी सीखने से आती है, बगैर सीखे तो ड्राइविंग भी नहीं आती भाई, बगैर सीखे तो कुकिंग भी नहीं आती, माँ सिखाती है बेटी को तब जाकर वो खाना पकाती है, कोई सिखाता है तो ड्राइविंग आ जाती है, मशीन तक नहीं चला सकता जब तक कोई सिखाने वाला ना हो, चलना नहीं आता जब तक कोई चलाने वाला ना हो, हर चीज सीखने से आती है, ये बात तो बिल्कुल एक लॉजिकल बात है, नमाज सीखने से आती है, कुरान की तिलावत सीखने से आती है, और अनफॉर्चुनेट हमारे पास सीखने का टाइम नहीं है, नमाज पढ़नी है मगर नमाज सही नहीं पढ़नी, नमाज का वक्त हुआ नहीं आना, और स्पेशली अल्लाह की पनाह फजर की नमाज, अल्लाह की पनाह, अगर अल्लाह आपको तोफीक दे कभी जाकर फजर की नमाज जमा से मस्जिद में जाकर पढ़ें, यहीं पढ़ लें, ये मस्जिद अपनी इधर ही मस्जिद है, ये सामने मस्जिद नजर आती है, कभी अल्लाह तौफीक दे तो फजर में जाकर, मैं ये नहीं बोलूंगा कि देखने जाएं, मैं यही पढ़ूंगा जमा से नमाज पढ़ने जाएं, देखने क्या जाना है, जो फजर के नमाज के लिए मस्जिद में जाएं, इतनी बड़ी कॉलोनी है, इतने सारे लोग हैं, इनके बच्चे हैं, खुद हैं, ये सारे लोग मर्दों की बात कर रहा हूं, और जाकर फजर की नमाज की जमात, मुझे नहीं पता कि यहां मैंने यहां फजर की नमाज जमा से पढ़ी नहीं है कभी, ना मैं मस्जिद के अंदर का मुझे पता है, लेकिन इतना अंदाजा है कि शायद एक या डेढ़ सब भी हो तो बहुत मुश्किल है, मुझे अंदर का तीन सफे माशाल्लाह अल्लाह की पन, और अगर ये सारे आ जाए तो पूरी मस्जिद भर जाए, मतलब मेजोरिटी नहीं पढ़ रही। अच्छा मेजोरिटी नहीं पढ़ रही, ये बात आपने भी बताई, अब इस पूरी मेजोरिटी को जो नहीं पढ़ रही, इसे जाकर मस्जिद में लाने के लिए हमने कितनी तैयारी की, आपको पता है कयामत के दिन पड़ोसी अल्लाह की बारगाह में फरियाद पेश करेगा, किस बात पर, अल्लाह की बारगाह फरियाद पेश करेगा कि मुझे इससे हिसाब दिला, वो अर्ज करेगा मैंने तो तेरे सबको का मामला किया ही नहीं है, मुझसे किस चीज का हिसाब मांग रहा है, अल्लाह की बारगाह में वो अर्ज करेगा मौला ये मुझे देखता था गुनाहों में मुबतला, यानी मुझे नमाज ना पढ़ता देखता था फिर भी मुझे आकर नमाज के लिए नहीं बुलाता, यानी ये हमारी जिम्मेदारी है कि अगर हम देखते हैं कि हमारे यहां नमाज नहीं पढ़ी जा रही तो हम जाओ, हम मिसाल के तो कोई कूड़ा फेंक रहा है, कोई सोसाइटी खराब कर रहा है, हम जाकर उसको समझाएंगे भाईजान आज जरा कूड़ा फेंक रहे हैं, सोसाइटी खराब कर रहे हैं, ऐसा ना करें, वो नमाज ना पढ़ के पूरी सोसाइटी बर्बाद कर रहा है। नमाज ना पढ़ना ये छोटा जुर्म तो नहीं? नमाज ना पढ़ना भी अगर जुर्म नहीं है तो मुझे बता भी जुर्म है क्या? और नमाज ना पढ़ने वाले पे जो मुसीबतें नाजिल होती हैं, वो जो परेशानियां नाजिल होती हैं, यानी आप सोचिए कि एक नेक पड़ोसी की बरकत से अल्लाह 100 पड़ोसियों से मुसीबतें दूर फरमाता है। जी हाँ, ये रिवायत मौजूद है, एक नेक पड़ोसी से की बरकत से अल्लाह 100 पड़ोसियों से मुसीबतें दूर फरमाता है। हत्ता कि अगर वो नेक पड़ोसी मैयत भी हो ना कब्र के अंदर, और उसके करीब अगर गुनाहगार की भी तस्लीम हो जाए ना, तो उस नेक मैयत की वजह से अल्लाह ताला उसके पड़ोसी गुनाहगार मैयत को भी बरकत अता फरमाता है। ये सब रिवायतों में मजामीन मौजूद हैं, किताबों में लिखी हुई, मैं अपनी तरफ से नहीं बात बयान कर रहा। अब ये बेनमाजियों को नमाजी बनाना ये हमारा काम है। ये इतनी बड़ी सोसाइटी, आगे पीछे सारी माशाल्लाह मुसलमानों की एक आबादी है, अगर हम आए हमारे बच्चे आए तो मस्जिद आबाद हो जाए। नमाजी बने, नेक बने, कुरान पढ़ने वाले बने, और कुरान नमाज नहीं आती उसको सीखने वाले बने। तो मैं तो यहाँ, क्योंकि ज्यादातर आई थिंक सोसाइटी की भी एक तादाद यहाँ जमा हुई होगी, तो मैं तो ये अर्ज करूंगा कि ये जो हमारे इस्लामी भाई हैं, अगर ये यहीं पर कोई नमाज सीखने सिखाने का और कोई सिलसिला भी शुरू कर देना, तो आज सोसाइटी के इस्लामी भाई आए हुए हैं तो कोई हफ्ते में कोई एक का दफा, कोई आधा घंटा, पौना घंटा, कोई छुट्टी के दिन, किसी वक्त भी फ्री ऑफ कॉस्ट से कौन से पैसे लेने या पैसे देने होंगे, लेकिन अगर कोई ऐसा सिलसिला हो जाए तो इंशाल्लाह ताला इस सोसाइटी में भी, और इसके जरिए अगर आप जैसे फैक्ट्री पे जाते हैं, ऑफिस पे जाते हैं, मार्केट में जाते हैं, तो मेरा मशवरा यही है, आप जा रहे हैं तो जाते जाते चलो नमाज के लिए, चलो नमाज, क्या देर लगती है, चलो नमाज के लिए, चलो नमाज के लिए, चलो। बेनमाजियों को नमाजी बनाना ये बहुत ही अजीम काम है, बहुत ही अजीम काम है। अल्लाह ने चाहा तो इंशाल्लाह इसके बाद ये नेकियां हैं, हम नेकियां करें, अल्लाह पाक इन नेकियों की बरकत से मुसीबतें दूर फरमाएगा। और तफसीर, कुरान की तफसीर में एक और बात पढ़ी कि अल्लाह ताला नेक बंदों के, महबूब बंदों के तुफेल मुसीबतें दूर फरमाता है। तो हमारा वास्ता नेक और अल्लाह के महबूब बंदों के साथ होना चाहिए, उनके साथ वाबस्ता रहें और उनको कहें कि हमारे लिए दुआ करें, उनकी दुआएं इंशाल्लाह हमारे लिए मुसीबत और परेशानियां दूर करने का सबब बन सकती हैं। और तफसीर के तीसरा हिस्सा ये था कुरान की कि अल्लाह पाक बेहज अपनी रहमत से अपने इन मोमिन बंदों पर मुसीबतें परेशानियां दूर करता है और मुसीबतें टाल देता है। तो अल्लाह पाक अपनी रहमत से भी, अपने महबूब बंदों के सदके में भी, और नेक आमाल की बरकत से अल्लाह तौफीक दे नेक आमाल, और नेक आमाल वो जो अपने रब के लिए ही करे, दिखावे के लिए जो अमल किया जाए दिखने में कितना ही नेक हो वो नेक नहीं है, वो रियाकारी है, वो सिर्फ अल्लाह के लिए, मेरा हर अमल बस तेरे वास्ते हो, कर इखलास ऐसा अता या इलाही। बंदा ये तो है, मशहूर है कि सीधे हाथ से दो तो उल्टियात को पता ना चले, उल्टियात को नहीं पता होता, पूरे महल्ले को पता हो वही अलग बात है, पूरे खानदान को पता हो, न्यूज़पेपर में आता हो, ये सब अलग अलग बातें हैं, तो ये तो एक अलग चीज़ है। तो ये बस अल्लाह तौफीक दे कि हम नेकी करें और उसको छुपाएं, नेकी को संभालें, कि नेकी को संभालना ये बड़ी बात होती है। जिसके तरह हमारे मेमनों में वो कहते पैसों कमाने कमाल है, पैसों संभालना कमाल है, कि पैसा कमाना कमाल नहीं है, पैसा संभालना कमाल है, जीतना कमाल नहीं है, जीत को बाकी रखना कमाल है। नेकी करना अल्लाह की तौफीक से है कमाल, मगर इससे बढ़कर यह है कि बंदा अपनी नेकी बचाए भी, उसको जाया ना कर दे, एहसान जताकर, तकलीफें देकर, बयान करके, ये करके, वो करके। हाँ, कहीं तरगीब बनती है तो एक अलग बात है। मिसाल के तौर पर आप किसी के पास जाते हैं कि यार फला जगह है, इसकी मदद करनी है या फला जगह देना है, अरे यार बोले अब दे दे भाई, मैंने भी दिए हैं। अब ये आपने कहा मैंने भी दिए हैं, ये आप अल्लाह आपकी नीयत जानता है। अगर आपने इसलिए कहा मैंने भी दिए हैं कि चलो मेरे देने पर यह निकाल देगा, तो ये आपका तरकीब दिलाना रियाकारी उबे जानी, इंशाल्लाह इसमें सवाब मिलेगा। ये तरकीब है, ये भी रिवायतों हदीसों में ये मजामीन मौजूद है जो मैं कह रहा हूं, मगर बेसिक ये है इन्नमल आमालो बिन्नियात, आमाल का दारो मदार नीयतों पर है। हमारी नीयत क्या है ये अल्लाह जानता है, किसी और को हमें बताने जताने की जरूरत नहीं है। ना हम किसी को ये कहेंगे कि ये जता रहा है, बोल रहा है, तो उसकी नीयत खराब है। ना हम किसी पर हुक्म लगा सकते हैं, ना कोई अपने लिए ये सोचे कि मैं ऐसा, नीयत अच्छी हो अल्लाह पाक की बारगाह से अजर मिलेगा। वो आपने शायद हदीस सुनी होगी, इल्म सीखना हर मुसलमान पर फर्ज है, फरीदतुल इल्मी अला कुल्ली मुस्लिमीन, कि इल्म का सीखना हर मुसलमान पर फर्ज है। इसकी मुराद ये होती है कि हमारा जो हालत है ना वो उसके मुताबिक फर्ज होता चला जाएगा। फॉर एग्जाम्पल, एक शख्स है, उसके पास वो साहिब निसाब नहीं है, उसके इतना माल ही नहीं कि उस पर ज़कात फर्ज हो, तो उस पर ज़कात का इल्म सीखना फर्ज नहीं है। लेकिन जैसे ही वो साहिब निसाब होता है,
اب اس پر زکات کا علم سیکھنا فرض ہو جائے گا. یہ فرض ہے, نہیں سیکھے گا تو گناہگار ہوگا. اور یہ فرض کیا ہے کہ کتنی زکات دینی ہے, کس کو دینی ہے, زکات کیسے ادا ہو جائے گی, میں اس فرض سے کیسے سبک دوش ہو سکتا ہوں. اب بالغ ہوا, نماز فرض ہو گئی, اب اس کے زکات کا ایسے مسئلہ نہیں ہے. کوئی بھی لڑکا یا لڑکی بالغ ہوئے, نماز اس پر بالغ ہوتے ہی فرض ہو گئی. جیسے ہی بالغ ہوتے ہی نماز فرض ہوئی, اب اس پر نماز کا علم سیکھنا بھی فرض ہوا. ہونا یہ چاہیے جیسے ہم کو شریعت میں بیان کیا گیا کہ 7 سال کا ہو جائے تو اس کو نماز کا حکم دو, 10 سال کا ہو جائے تو سختی کرنی پڑتی ہے. اگر آپ 7 سال سے لے کر 10 سال ہو, 10 سال سے لے کر 12 سال یا 14 سال یا 15 سال, جب تک وہ بالغ نہیں ہو جاتا, اگر اسلامی تاریخ کے مطابق 15 سال پورے ہو گئے اور کوئی بالغ ہونے کی علامت مرد میں ظاہر نہیں بھی ہوئی لڑکے میں, تو وہ شرعاً بالغ ہو گیا. یہ یاد رکھیے گا, اس پر بالغ ہونے کے احکام شروع ہو جائیں گے. اب گناہ کرے گا تو گناہ لکھا جائے گا, نابالغ کا گناہ نہیں لکھا جاتا, لیکن جیسے بالغ ہوا اس کا گناہ لکھا جائے گا. تو جیسے بالغ ہوا اس پر نماز فرض ہو گئی. اب یہ والدین کا کام تھا کہ اس کو نماز سکھاتے, اور نماز 7 سال, 8 سال, 9 سال, 10 سال, 11, 12, 13, اگر 15 سال تک بھی ہم گنتی کریں تو 6-7 سال تک اگر 5 ٹائم نماز کا بولتے رہیں گے تو بچہ نمازی تو بنے گا نا یار. مطلب جیسا اس کو اسکول اور ٹیوشن بھیجنے میں محنت کی تھی نا, ایسی اس سے کم, اس سے زیادہ محنت یا کم محنت اگر ہم اس کو مسجد میں بھیجنے پہ کریں گے تو انشاءاللہ ہمارا بچہ مسجد میں نظر آئے گا. یہ فرض ہے اس کے اوپر, ہم پر بھی اس طرح فرض ہوگا. حج فرض ہو گیا تو حج کا علم سیکھنا فرض ہو جائے گا. اسی طرح آپ جو بھی بزنس کرتے ہیں, واٹ ایور آپ کا کوئی بھی بزنس ہے, کوئی بھی آپ کا پروفیشن ہے, آپ پر فرض ہے, جی ہاں آپ پر فرض ہے کہ آپ اس کا اتنا علم سیکھ لیں کہ حرام اور حلال اور جائز اور ناجائز کی تمیز ہو جائے. یہ سیکھنا پڑے گا. انڈرسٹوڈ پر نہ چلیں, میری درخواست یہی ہے کہ نہیں یار صحیح ہے, میرے کو آتا ہے, اب ہم بھی بچپن سے دوائیاں کھا رہے ہیں, ڈاکٹر تو ہم بھی نہیں بنے. تو کاروبار کرتے کرتے بچپن سے بندہ کاروبار کے احکام سیکھ لے, یہ تو لازم نہیں آتا نا. نماز آپ کے سامنے بچپن سے دیکھ رہے ہیں, کہاں نماز پڑھنے آئیے. تو جو آپ کاروبار کر رہے ہیں, واٹ ایور, اس سے میں آپ کے اس میں نہیں جا رہا, مگر صرف اتنا کوشچن ضرور میں آپ کے سامنے رکھ کر جاؤں گا کہ آپ نے اپنے کاروبار کے تعلق سے مفتی اسلام سے شرعی رہنمائی لے لی کہ میرا یہ بزنس ہے, میرا یہ ٹرن اوور ہے, میری یہ مطلب انکمنگ آؤٹ گوئنگ ہے, میرے یہ ٹرمس اینڈ کنڈیشن ہے, میرا یہ موڈ آف بزنس یہ ہے, میرا مطلب وے آف بزنس یہ ہے, اور یہ میری ارننگ کا راستہ ہے, ذریعہ ہے, میں یوں کرتا ہوں, یہ کنڈیشن ہے, یہ ٹرمس ہیں, واٹ ایور جو بھی آپ کہیں, اس پر آپ کو یہ رہنمائی لے لیں کہ آپ جس روٹ پہ جا رہے ہیں وہ روٹ صحیح ہے اور آپ کو آپ کی منزل یعنی انشاءاللہ جنت تک پہنچا دے گا. ورنہ قبر میں جانے کے بعد پتہ چلے کہ میں غلط چل رہا تھا تو پھر پچھتانے کے سے اور کچھ ہاتھ نہیں آئے گا. اور یہ اس پہ شرم نہیں کرنی چاہیے. الحمدللہ ہم نے مشورے دیے لوگوں کو, لوگ گئے ہیں. ہاں نہیں جانے والوں کی ایک تعداد ہی ہوتی ہے, یہ بھی بتا دو. یہ مفتی صاحب نے منع کر دیا تو اب کیا کریں گے, کون کی کریے, یہ ایک سوال آئے گا. اور مفتی صاحب نے منع کر دیا, مفتی صاحب نے منع کر دیا تو آپ کا مفتی صاحب حل بتائیے. میں آپ کو حل, میں خود آپ کو ایک مشورہ دے رہا ہوں. مفتی صاحب جب کہیں نا یہ نہیں ہو سکتا, مفتی صاحب حل بتائے کیا ہو سکتا ہے بھائی. ڈاکٹر کو بھی تو کہتے ہیں نا, ڈاکٹر یہ نہیں تو کچھ اور علاج بتا دو, کچھ اور حل بتا دو. تو ڈاکٹر بھی آپ کو 10 میڈیسن دیتا ہے نا. اب یہ تو نہیں کہ یار ڈاکٹر کو بھی اس کو بھی سارے, جس طرح ڈاکٹر کے پاس راستے اس طرح مفتی کے پاس اس سے زیادہ راستے ہیں. وہ راستے شریعت کے دائرے میں ہیں, اسلام و دین کے دائرے میں, کہ آپ اپنی یوں گفتگو کو یوں کر لیں, اس کو یوں کر لیں, اس کو یوں کر لیں, کچھ تو کرنا پڑے گا نا, تو راستہ نکل سکتا ہے. ہاں اب آپ مفتی کو بولو یہ کوئلہ ہے دھو کر دو, اگر آپ مفتی صاحب کو بولے یہ کوئلہ ہے, مفتی صاحب کوئلہ دھو کر دو, مفتی صاحب بولے گا کوئلہ نہیں دھلے گا. آپ جو ہے ہی مطلب فی نفسی حرام, آپ بولو مفتی صاحب کہیں سے تو سود حلال کر کے دو, کہیں سے تو یہ حلال کر کے دو, جو ہے ہی فی نفسی ہی قرآن و حدیث میں صراحت کے ساتھ جو حرام ہے, تو نماز نہ پڑھنا کب جائز ہو سکتا ہے؟ تو یہ نہیں ہو سکتا. اس طرح جو حرام ہے پھر ماننا پڑے گا, بھائی ٹھیک ہے بھولتی واپسی جائیں, اللہ کے لیے واپس ہو جائیں اور پھر اپنی کاروبار کی مومنٹ بنائیں, اللہ آپ کو پھر کھڑا کر دے گا. ارے جب نافرمانی کر کے بھوکے نہیں مرے تو کیا فرما برداری کر کے بھوکے مریں گے؟ تو یہ میں نے آپ کے سامنے کچھ راستے رکھ دیے, انشاءاللہ اس کو آپ لے کر چلیں گے علم کے ساتھ, تو اللہ نے چاہ تو اس کی برکتیں ملیں گی. اللہ پاک عمل کرنے کی توفیق عطا فرمائے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
میں مبلغ بنوں سنتوں کا خوب چرچا